नमस्कार, कार्यक्रम हरित संवादमा तपाईलाई हार्दिक स्वागत छ। म प्रेम कुमारी मगर
अनि म चेतन ओले। कार्यक्रम हरित संवाद प्रत्येक हप्ताको बुधबार बेलुकी 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz का साथै अनलाइन www.radioprakriti.com मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र रेडियो प्रकृतिको फेसबुक लाइभबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
रेडियो कार्यक्रम हरित संवादमा हामी दिगुवन व्यवस्थापनमा समुदायको योगदान, वन उद्यम एवं पारिवारिक खेतीमा वन क्षेत्रको उपयोगिता र वनसँग सम्बन्धित ऐन नियमको विश्लेषण र स्थलगत रिपोर्ट, छलफल, जनआवाज, अन्तर्वार्ता र सन्देशमूलक रेडियो जिङ्गल प्रसारण गर्ने गर्दछौँ।
आदरणीय श्रोता, आज हामी कार्यक्रमको 10 श्रृङ्खलामा छौँ। आजको श्रृङ्खलामा हामी नेपालमा पर्यापर्यटनको अभ्यास, सम्भावना र चुनौतीका विविध पक्षहरूको चर्चा गर्नेछौँ। पर्यापर्यटनका लागि आवश्यक नीति र कानुन निर्माणमा केन्द्रित रहेर सरकारवालाहरूको विचार समेत प्रस्तुत गर्नेछौँ।
कार्यक्रमको सुरुवात गरौँ नेपालमा पर्यापर्यटन विकास र विस्तारका लागि निर्माण गरिएका नीति एवं कानुनी प्रबन्धको साथै पर्यापर्यटन सम्बन्धी विविध पक्षहरू समेटेर तयार पारिएको विश्लेषणात्मक सामग्रीबाट।
प्राकृतिक सुन्दरता र स्थानीय कला संस्कृतिसँग निकट हुनेहरूका लागि पर्यापर्यटन गतिलो गन्तव्य बन्न थालेको छ। प्रकृतिको विविध पक्षहरूका साथै स्थानीय संस्कृति र वेशभूषाको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले पर्यापर्यटनको अवधारणा विकास गरिएको हो। प्रकृति र स्थानीय कला संस्कृतिको सम्बन्ध खोज्ने र अध्ययन अनुसन्धान गर्नेहरूका लागि समेत पर्यापर्यटन गन्तव्य बन्न थालेको छ। युवा पुस्ता प्राकृतिक आनन्द प्राप्त गर्नको लागि समेत पर्यापर्यटनमा रुचि राख्न थालेका छन्। रैथाने कला संस्कृति बुझ्न र प्राकृतिक रूपमा सुन्दर स्थलहरूको भ्रमण मार्फत सन्तुष्टि प्राप्त गर्न सहरी क्षेत्रका नागरिक समेत पर्यापर्यटनमा लोभिन थालेका छन्।
पर्यापर्यटनको अवधारणालाई वन नियमावली 2079 समेत केही रूपमा मार्गदर्शन गरेको छ। नियमावलीमा सामुदायिक वनमा पर्यापर्यटन गतिविधि सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ। पर्यापर्यटन सञ्चालन गर्न चाहने सामुदायिक वन उपभोक्ता समूहले सरकारले बनाएको मापदण्ड पालना गर्नुपर्दछ। मापदण्ड अनुकूल हुने गरी उपभोक्ता समूहको स्वीकृत कार्ययोजनामा समावेश गरी सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सकिन्छ। प्रचलित कानुन बमोजिम वन तथा वातावरणमा प्रतिकूल प्रभाव नपार्ने गरी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सक्छन्। पर्यापर्यटन प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह विभिन्न संघ संस्थासँग समेत सहयोग र सहकार्य गर्न सकिनेछ।
पर्यापर्यटनले सामुदायिक वन क्षेत्र वा आसपासका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्वका मठ मन्दिर, चैत्य गुम्बा, गढी गुफा, झरना, सिमसारको संरक्षणमा योगदान पुर्याउनु पर्दछ। यसै गरी पर्यापर्यटनले सम्पदाको संरक्षण, व्यवस्थापन र विकासमा टेवा पुग्ने गरी अवलोकन, भ्रमण, पदयात्रा, वन विहार, पौडी पोखरी, जल विहार जस्ता कार्य सञ्चालन गर्न सकिन्छ। सामुदायिक वन क्षेत्रमा जङ्गली पुष्प बगैँचा, विभिन्न प्रजातिका बिरुवा रोपण, वन्यजन्तु फलफूल खेती गर्न सकिन्छ। पर्यापर्यटन सञ्चालनका लागि जैविक विविधता पार्क, इको बाल उद्यान निर्माण गरी सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ। नेपालको प्राकृतिक स्रोतहरू वन, जैविक विविधता तथा जलाधार क्षेत्रमा पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न सकिन्छ।
सामुदायिक वन उपभोक्ता समूहका लागि पर्यापर्यटन आमदानी बढाउने माध्यम भएको छ। वन वातावरण संरक्षणमा योगदान पुग्नुका साथै स्थानीय कला संस्कृतिको प्रचार प्रसारमा समेत पर्यापर्यटनले मद्दत पुर्याउन सक्छ। यस्ता रचनात्मक कार्यले स्थानीय समुदायको प्रत्यक्ष जीविकोपार्जनमा सकारात्मक योगदान समेत पुर्याउन सक्छ। पर्यापर्यटन जस्तो रोजगारीका अवसर सिर्जना गर्ने गतिविधि मार्फत मुलुकको समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउन सकिन्छ। वन विकास र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका सामुदायिक वन उपभोक्ता समूह मार्फत पर्यापर्यटनको उद्यम प्रवर्धन गर्न सकिन्छ।
पर्यापर्यटनको विषयवस्तुको प्रस्तुति पश्चात अब लागौं कुराकानीतर्फ। पर्यापर्यटनले रोजगारीको अवसर सिर्जनासँगै आत्मनिर्भर बनाउँछ भन्ने भनाई व्यवहारिक रूपमा कत्तिको सान्दर्भिक छ? यस क्षेत्रमा देखिएका बाधा अवरोधहरू के हुन्? हामीले दाङको तुलसीपुर उपमहानगरपालिका साथमा रहेको श्री गणेश सामुदायिक वन समूहले सञ्चालनमा ल्याएको राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज भण्डारीसँग कुराकानी गरेका छौँ।
रुख बिरुवाहरू काटेर मासेर मात्र होइन कि त्यसलाई संरक्षण गरेर त्यसलाई ब्युटी दिएर त्यसलाई सौन्दर्यकरण दिएर पनि आय आर्जन गर्न सकिन्छ भन्ने एउटा सन्देशमूलक हिसाबले हामी अगाडि बढेका छौँ। र रुख बिरुवा घाँसपात काटेर मात्रै आय आर्जन गर्नुपर्छ भन्ने छैन, तिनीहरूबाट औषधिजन्य वनस्पतिहरू उत्पादन गर्न सकिन्छ, विभिन्न किसिमका बहुमूल्य वनस्पतिहरू त्यहाँबाट उत्पादन गर्न सकिन्छ, विभिन्न जातका सौन्दर्य दिने खालका मानिसलाई आनन्द दिने खालका बोट बिरुवाहरू पनि प्रदर्शनीमा राखेर तिनीहरूबाट आय आर्जन गर्न सक्ने सामुदायिक वनको एउटा कार्यक्रम अन्तर्गत पर्न सक्छ।
पर्यापर्यटनहरू चलाउँदै गर्दाखेरि हुने समस्याहरू अप्ठ्याराहरू के हुन्?
त्यो सम्बन्धी ज्ञान भएको हामीलाई मालीहरूको जस्तो औषधिजन्य बोट बिरुवाहरू वनस्पति बहुमूल्य जस्ता वनस्पतिहरूको लागि हामीलाई त्यति पर्याप्त मात्रामा ज्ञान छैन। त्यसको लागि एउटा गोष्ठी सेमिनार जस्तो राखेर हामीलाई चाहिँ त्यो शिक्षा दिनु पर्यो, योबाट यस्तो आमदानी हुन्छ, यो यस्तो चिज हो भन्ने यहाँका आम उपभोक्ताहरूलाई बुझाउनु
स्थानीय समुदायको जीविकोपार्जनमा यस्ता पर्यापर्यटनले कतिको सहयोग पुर्याउँछन्?
अत्यन्तै राम्रो सेवा पुर्याइरहेको हुन्छ। अब गर्न सक्नु पर्यो, जस्तो दुनाटा परीको कार्यक्रम छ, हिउँदको समयमा पातहरू खेर जाने झरेर जाने पातहरूलाई संकलन गरेर दुनाटा परीबाट पनि कति ठाउँमा मान्छेहरूले आय आर्जन गरिरहेको हुन्छ। त्यहाँनिर सरकारले कुराहरूमा ध्यान पुर्यायो भने
अब स्थानीय सरकार र प्रदेश र संघीय सरकारको भूमिका के हुन सक्छ? यसमा
पर्यापर्यटनमा जोड दिने, जंगलहरूमा हरेक ठाउँमा खोल्साहरू कुलाहरू चाहिँ त्यो युजलेस भएर बसिरहेका छन्। त्यस्तो सुक्खा समयमा हाम्रा जङ्गली जनावरहरूले चाहिँ चराचुरुङ्गीहरूले पानी खान नपाउने अवस्था हुन्छ। त्यस्ता चिजहरूमा पनि ती कृत्रिम जलाशयहरू बनाएर त्यहाँ माछा पोखरीदेखि ल्याएर विभिन्न किसिमका प्राणीहरूलाई चाहिँ त्यसमा वासस्थान दिन सकिने पनि हुन्छ।
सामुदायिक वन समूहले सञ्चालन गरेका पर्यापर्यटनको वर्तमान अवस्था र मुख्य चुनौतीहरू के हुन्? हामीले सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता नेउपानेसँग कुराकानी गरेका छौँ।
आफ्नो ठाउँमा कस्तो खालको पर्यापर्यटन, जस्तै अलिकति टावरहरू हुन्छ, एकदमै बच्चाहरूलाई खेल्ने ठाउँ पार्कहरू बनाउने हुन्छ, अनि वृद्धहरूलाई चाहिँ एकदमै अब मनमा शान्ति हुने खालको त्यस्तो बनाउनु केही त्यो गर्न चाहिँ सकिन्छ क्या?
स्थानीय पर्यटनले के भूमिका निर्वाह गर्नुपर्ने हो कि?
सबैतिर एउटै खालको छैन आमदानीको हिसाबले। सामुदायिक वनमा पहाडमा भएका सामुदायिक वनहरू वर्षमा 20-30 हजार मात्रै कमाउने पनि छन् भने तराईमा सालका रुखहरू सिसौका रुखहरू बिक्री गर्न लायक ठाउँमा चाहिँ करोडौँ 4-7 करोड पनि छ। त्यसले गर्दा अब एकै ठाउँ एउटै नीतिले हुँदैन। अब अलिकति आर्थिक कम भएको ठाउँमा चाहिँ स्थानीय सरकार पालिकाहरूले सहयोग गर्ने, अनि प्रदेशले सहयोग गर्ने, सङ्घले सहयोग गर्यो भने चाहिँ उहाँहरूलाई काम गर्नलाई सजिलो हुन्छ।
समुदाय वन मार्फत सञ्चालन भएका पर्यापर्यटनले स्थानीय समुदायको आर्थिक उपार्जनमा सहयोग पुर्याउने, रोजगारका अवसर सृजना गर्ने, राज्यको हेर दृष्टिकोण कस्तो पाउनु भएको छ यहाँले?
अब यो प्राकृतिक सम्पत्ति जल जमिन र जङ्गल हाम्रो मातहतमा हुनु पर्यो। सङ्घले भन्छ हाम्रो हुनु पर्यो, प्रदेशले भन्छ हाम्रो कार्यक्षेत्र हो, तर स्थानीयले भन्छ यो त हाम्रो ठाउँमा छ त, यो त यही वडामा छ, यही गाउँमा छ, यो चाहिँ हाम्रो अधीनमा हुनु पर्यो भन्ने खालको यो तिनटै तहको सरकारले हेर्ने दृष्टि चाहिँ अलिकति उपभोक्तालाई बायस गरेर कतिपय ठाउँमा त्यहाँ कलेज खोल्नको लागि आफ्नै चाहिँ अनुमति दिने, आर्मीहरू राख्नको लागि उहाँहरूले आफ्नै अनुमति दिने, प्रहरीको कार्यालय राख्नलाई अनुमति दिने, भौतिक संरचना बनाउनको लागि, फुटबल चौरहरू बनाउनको लागि स्थानीय सरकारले आफ्नै निजी हस्तक्षेप गरेको अवस्था छ।
रोजगारी र आर्थिक उपार्जनका लागि सामुदायिक वन समूहले पर्यापर्यटन सञ्चालन गर्दै गर्दा कस्ता किसिमका कानुनी र नीतिगत चुनौतीहरू रहेका छन्? यस्ता कानुनी अप्ठ्याराहरू कसरी सुल्झाउन सकिन्छ भनेर हामीले उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलसँग कुराकानी गरेका छौँ।
विशेष गरी सहरको नजिक भएको उसमा अब कार पर्यावरणको हिसाबले थप आमदानी गर्ने हिसाबले त्यो नेपाल सरकारले पहिलेदेखि गरेको काम हो। त्यो तर कार्यजनामा चाहिँ एक लाइन मात्रै हुनु पर्यो, वातावरण मन्त्री हुनु पर्यो, कानुन सम्मत हुनु पर्यो, सम्बन्धित डिएफओ को के अरे पर्मिङ गरे हुनु पर्यो होइन, वन र वातावरण दुईको ऐन नियम कानुन बमिङ गरेका छ नि।
सामुदायिक वन उक्त समूहले यो पर्यावरणको लागि कामहरू गर्न थाल्यो भने कानुनी अडचनहरू आउने तर कुनै व्यापारीले 10 वर्ष 20 वर्ष ठेका लिन खोज्यो भने तुरन्तै काम भइहाल्ने भन्ने खालको गुनासो आउने गर्छ।
सामुदाय पनि आफैले नै गर्न सक्छ, कुनै अब प्राइभेट सेक्टरको उसमा पार्टनरसिप गर्न पनि हाम्रो कानुनले छुट दिएको छ, सन्धीय कानुनले होइन। त्यसमा साथसाथै चाहिँ यो वातावरण संरक्षण ऐन नियम पनि नियमले पनि लागू हुन्छ होइन। तर चाहिँ सामुदाय वनले सामुदाय वनमा पर्यावरण गर्नु चाहिँ नेपालभरि नै ठुलो मिल्ने मात्रै होइन, सबैसँग गर्न पाउँ, सबै कानुनको प्रक्रिया पुरा गरेर गर्न चाहिँ समूहले पाउँ।
अब यो पर्यावरणको संवर्धन प्रवर्धनका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारको भूमिका के हुन सक्छ?
सरकारको काम त लगानी गर्नुभन्दा पनि सहजकता नीति नियम कानुनले के छ भने त्यसलाई सहजीकरण गर्नु मात्रै हो। अब त्यसमा समूह र प्राइभेट सेक्टरको पार्टनरसिप पनि हुन सक्छ, समूह आफूले पनि गर्न सक्छ। त्यसले गर्दाखेरि के हुन्छ भने अब त्यो अब सरकारको भूमिका त लगानी सबै गर्न सक्दैन, सरकारले फेसिलिटेटर काम मात्रै गर्छ।
तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो प्रकृति र फेकुफनको संयुक्त उत्पादन संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठनको सहयोगमा कोमडेभ एसिया र अमारको एसिया प्रशान्त क्षेत्रीय कार्यालयको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हरित संवाद।
कार्यक्रम सुन्दै गर्दा तपाईँलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। सल्लाह सुझावका लागि रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर उपमहानगरपालिका 5 सल्यान रोड दाङ, फोन नम्बर 082-521-847 र इमेल radioprakriti@gmail.com मार्फत सुझाव पठाउन सक्नुहुन्छ।
हवस् त आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र गोविन्द केसी र कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने मित्र उपेन्द्र बस्नेतलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रम हरित संवादको अर्को अङ्क आगामी बुधबार साँझ 6:30 बजे प्रसारण हुनेछ। त्यतिन्जेलसम्मका लागि म प्रेम कुमारी मगर
अनि म चेतन ओली पनि बिदा हुन्छौ।
नमस्कार, नमस्कार।